صفحہ نمبر 104، نئے سمراجی تقاضوں کے پیش نظر سب سے پہلے آئی سی ایس کی داغ بیل ڈالی گئی اور لارڈ مکالے کی قیادت میں اس سروس کو باضابطہ منظم کیا گیا۔ اب اس میں داخلہ صرف مقابلے کے ذریعے ہونے لگا۔ آئی سی ایس کا پہلا امتحان لندن میں 1855 میں منعقد ہوا، 1864 میں پہلا ہندوستانی اس امتحان میں کامیاب ہوا، 1871 میں ان کی تعداد 4 ہو گئی۔ اگلے 40-50 برس تک اس سروس میں جتنے ہندوستانی داخل ہوئے وہ زیادہ تر ہندو ہی تھے۔ یہ وہ زمانہ تھا جب اس برصغیر میں مسلمانوں پر تعلیم و ترقی کے سبھی دروازے بند کر دیے گئے تھے۔ لارڈ مکالے کا فتویٰ تھا کہ یہاں پر جو نظام میں تعلیم رائج کیا جائے گا وہ ایسے انسان پیدا کرے گا جو رنگت میں بے شک ہندوستانی لیکن چال ڈال، فہم و فراست، ذوق و مذاق، اخلاق و اطوار اور ذہنی اعتبار سے انگریز ہوں گے۔ اس پالیسی کے تحت فارسی کی جگہ انگریزی کو سرکاری زبان بنا دیا گیا تو برصغیر کے ہزاروں مسلمان علماء و فضلہ با یک نوک قلم غیر تعلیمی قرار دے دیے گئے۔ اس فیصلے کا ہندوؤں نے بڑی گرم جوشی سے خیر مقدم کیا، اس لیے نہیں کہ انہیں انگریزی کو کوئی خاص محبت تھی بلکہ صرف اس لیے کہ انہیں فارسی سے چڑ تھی کیونکہ اس زبان کا رابطہ مسلمانوں سے تھا۔ یوں بھی جب 1857 میں سلطنت مغلیہ کا آخری چراغ گل ہو گیا تو انگریزوں اور ہندوؤں کی ایک ہی کوشش تھی، یہ تھی کہ اس برصغیر میں ہر اس امکان کو ختم کر دیا جائے جس میں مسلمانوں کے دوبارہ سر اٹھانے کا ذرا برابر بھی شبہ موجود ہو۔ یہاں پر بھی مسلمانوں کی ایک ایسی قوم تھی جس نے حکومت کرنے کی صلاحیت بھی تھی، روایات بھی اور ہزار سالہ تجربہ بھی حاصل تھا۔ چنانچہ اس قوم کا سر کچلنا دونوں کا فرض منصبی قرار پایا۔ اس مقصد کو پورا کرنے کے لیے انگریزوں نے سب سے پہلے اقتصادی طور پر ہندوؤں کو آگے بڑھایا اور تعلیمی طور پر مسلمانوں کو پیچھے دھکیلنے کی پالیسی کو عملی جامہ پہنانا شروع کیا۔ یہ تجربہ بڑا کامیاب رہا۔ حکومت نے نظام تعلیم کو سیکولر بنا کر اسے براہ راست سرکاری سرپرستی میں لے لیا۔ اس طرح مسلمانوں کے تہذیبی اور علمی گہواروں کا رشتہ اس نظام تعلیم سے بالکل منقطع ہو گیا۔ اسلامی مدرسے اور دارالعلوم تو حکومت کی سرپرستی سے محروم ہو کر اپنے خود حفاظتی خول میں چلے گئے، لیکن کرسچن مشنری اسکولوں کی تعداد روز بروز بڑی تیزی سے بڑھنے لگی۔ مسلمان طلبہ گورنمنٹ اسکولوں میں داخلہ ہونے سے بڑے طویل عرصے تک ہچکچاتے رہے۔ اس کی وجوہات تھیں، ایک تو انگریز کا رویہ مسلمانوں کی طرف ویسا ہی تھا جیسا کہ فاتح کا مفتو کی طرح ہوتا ہے۔ مسلمان قدرتی طور پر ان اداروں میں جانے سے اس تنقاف محسوس کرتے تھے جو غالب قوم نے خاص و اغراض مقاصد کے لیے قائم کیے تھے۔ دوسرے، گورنمنٹ اسکولوں میں دینی تعلیم پر مکمل پابندی تھی، مسلمانوں کے لیے ناقابل فہم تھی۔ مسلمانوں کی پوری تاریخ اس بات کی شاہد تھی کہ تعلیم کے بغیر تعلیم کا کوئی نہ مکمل ہو سکتا ہے نہ قابل قبول۔ چنانچہ انگریزوں کا یہ اقدام مسلمانوں کی نظر میں شکوک و شبہات سے اٹا ہوا تھا۔ تیسری وجہ یہ تھی کہ مسلمانوں کے سیاسی زوال سے شہ پا کر اس زمانے میں عیسائی مشنریوں نے بھی پریورش شروع کر دی تھی اور بڑی شدت سے مسیحیت کی تبلیغ میں مصروف ہو گئے تھے۔ یہ پادری جگہ جگہ مسلمان علماء کو مناظرے کا چیلنج دیتے تھے۔ مناظرے اکثر گورنمنٹ اسکولوں کی گراؤنڈ میں منعقد ہوتے تھے۔ مقامی انگریز افسر شامیانوں کا بندوبست بھی کرتے تھے اور ہر ممکن طریقے سے پادریوں کی پشت پرائی کا سامان بھی کرتے تھے۔ اس سے مسلمانوں کے ذہن میں یہ شبہ اور بھی پختہ ہو گیا کہ گورنمنٹ اسکولوں، انگریز افسروں اور مسیح پادریوں کے درمیان مسلمانوں کے خلاف ضرور کوئی گٹھ جوڑ موجود ہے، اور مسلمانوں کا سیاسی زور توڑنے کے بعد اب یہ لوگ سرکاری نظام تعلیم کے پردے میں ان کے دین کے در پہ ہو رہے ہیں۔ چنانچہ مسلمانوں کے دینی تعلیمی اداروں اور حکومت کے سرکاری اسکول الگ الگ متوازی خطوط پر چلنے لگے۔ آزادی کے بعد بھی یہ سلسلہ اب تک کسی نہ کسی صورت میں جاری ہے۔ اس صورتحال کا نتیجہ یہ تھا کہ 1881 میں سارے برصغیر میں انگریزی ہائی اسکولوں میں 36,686 ہندو اور صرف 363 مسلمان طلبہ پڑھتے تھے۔ اسی طرح اس سال پورے ہندوستان میں 3,155 ہندو اور فقط 75 مسلمان گریجویٹ تھے۔ قدرتی طور پر ملک کے انتظامی اور معاشی نظام میں بھی ہندوؤں کا تناسب اسی لحاظ سے تھا۔ مسلمانوں کی پسماندگی کے اس جمود کو سر سید احمد خان کی تحریک علی گڑھ نے بڑے مؤثر طور پر توڑا۔ 1922 में जब ICS के मुकाबले का इम्तहान लंदन और दिल्ली में बेक वक्त मुनक़द होने लगा तो इस सर्विस में मुसलमानों की तादाद में भी इजाफा शुरू हो गया। 1940 में जब मैं ICS में दाखिल हुआ तो मेरा ग्रुप 30 अफराद पर मुश्तमिल था। इनमें से 19 का इंतखाब लंदन में और 11 का दिल्ली में हुआ था। ग्रुप में 15 अंग्रेज़, 12 हिंदू और 3 मुसलमान थे। दूसरी जंग अजीम की वजह से लंदन में ट्रेनिंग के रास्ते बंद थे, इसीलिए हमारी ट्रेनिंग का कैंप दोहरा दून में खोला गया। जब मैं पहले रोज़ कैंप में हाजिर हुआ तो ट्रेनिंग के डायरेक्टर मिस्टर पैनल अपने रोज़मर्रा के मामूल के मुताबिक कैंप की सफाई का मुआयना करने गश्त पर निकले हुए थे। मुझे भी इन्होंने अपने साथ ले लिया। प्रोबिशनर्स के खेमों का सरसरी जायजा लेने के बाद जब हम मुलाज़मों के बैतुलखला के करीब पहुँचे तो जका जक मिस्टर पैनल के चेहरे पर रौनक आ गई। इन्होंने अपनी ऐनक उतार कर जेब में रख ली, रुमाल से अपनी गदली गदली आँखों की नमी साफ की और फिर झुक झुक कर बैतुलखला के कदमचों के में नाक डालकर ज़ोर ज़ोर से यूं सांस लेने लगे जैसे शिकारी कुत्ता झाड़ियों में छुपे हुए ज़ख्मी बटेर को सूंघ सूंघ कर तलाश करता है। एक कदमचे पर पहुँच कर मिस्टर पैनल रुके और मुझे भी इस मुकाम मशाम नवाज को सूंघने की दावत दी। मैंने यूं ही खड़े खड़े दो चार लंबे सांस लिए तो मिस्टर पैनल खफा हो गए। उन्होंने मेरी गर्दन में हाथ डालकर मेरा सर झुकाया और मेरी नाक ऐन कदमचे के करीब के पास लाकर मुझे नहायत ज़ोर से सूंघने का हुक्म दिया। अभी घंटा भर पहले 8-10 ऊपर खोर बेरों ने इस कदमचे पर अपने सेहतमंद मेदों को साफ किया था। मेहतर ने सफाई के लिए फरनाइल छिड़क कर इस पर चूना डाल दिया था। इस मलगूबे पर नाक लटका के मैंने एक तवील सांस खींचा तो अफुनत के पे दर पे भभकों से मेरा दिमाग उड़ने लगा और मैं बेख्तियार बड़े ज़ोर की कह आई। कह के कुछ छींटे मिस्टर पैनल के चमकीले ब्राउन जूतों पर भी पड़े। उन्होंने मुझे कहर आलूद नगाहों से घुरा, अपनी नाक को सकेड़ा जो हद हद की चोंच की तरह लंबी तिखी और टेढ़ी थी। अपने जेन में मुझे ICS के लिए कती गैर मौजू खाते में डाल दिया। दौरा दोन ट्रेनिंग कैंप के दौरान के क्याम के दौरान कई ऐसे और मौके भी आए जिन्होंने मिस्टर पैनल के दिमाग ICS के लिए मेरी नाहलियत पर एक के बाद दूसरी, दूसरी के बाद तीसरी मोहर साबित कर दी। कैंप में हर प्रोबेशनर को अपना अपना ज़ाती बहरा रखने का हुक्म था। मैं जम्मू से अपने साथ हुडेर उम्र का एक कश्मीरी मुलाजम रमज़ान लेता आया था। कैंप के मेस में बैठ कर बैरों को बुलाने का तरीका यह था कि दोनों हाथ से ताली बजाओ और आवाज़ से कोई है कनहरा लगाओ, कोई है कि सीटी पर बेचारे बहरे लपक कर धूम हिलाते हुए हाजिर हो जाते थे। मुझे ये रस्म बड़ी मायूब महसूस होती थी, इसलिए मैं हमेशा अपने बहरे को रमज़ान साहब के नाम से पुकारता, आवाज़ देता था और तुम की बजाय आप कहकर खताब करता था। मिस्टर पैनल को मेरा ये अंदाज़ बुरी तरह खटकता था। मेरे दूसरे अंग्रेज़ और देसी साथी भी इस पर काफ़ी नाक भौं चढ़ाते थे। एक रात मिस्टर पैनल साहब ने मुझे अपने खेमे काफ़ी पीने के लिए मदु की और काफ़ी के साथ साथ मुझे एक तवील लेक्चर भी इस मौजू पर बुलाया कि अच्छा अफसर बनने के लिए लाजमी है कि अवामुल नास के साथ पूरा पूरा फासला बरकरार रखा जाए। इनके भाषण में ब्यूरोक्रेसी के सारे बरखुद गलत असूल झलक रहे थे। इन्होंने नौकरशाही को अंदरून शहर से काट कर सिविल लाइंस की अलग थलग अजनबी दुनिया में आबाद कर रखा था। मैंने मिस्टर पैनल की काफ़ी तो बड़े शौक से पीली कर इनकी तकरीर एक कान सुनी दूसरे कान उड़ा दी। ट्रेनिंग के बाद ICS प्रोबेशनर्स के इम्तहान में तारीख, नज़्म व नसक, कानून और हिंदी ज़बान के पर्चे तो मैंने बड़ी आसानी से पास कर लिया, लेकिन घोड़सवारी का इम्तहान मेरे लिए बड़ा टेढ़ा मसला था। घोड़े पर सवार तो दरकनार सारी उम्र मुझे किसी ने घोड़े को हाथ तक ना लगाने दिया था। इसी एक वजह एक वहमा था, जब रूस कम्युनिस्ट इनकलाब बरपा हुआ था तो सेंट्रल एशिया से बहुत से मुसलमान बल्शेविकी मुजालम से तंग आकर दूसरे मुल्कों की तरफ हिजरत कर गए थे। कई साल तक ये महाजरीन गिलगत भी आते रहे। इनमें बुखारा के एक दरवेश हजरत नूरी नाम के भी थे। इनकी उम्र कोई 100 वर्ष के लगभग थी। वाला साहब ने इन्हें अपने यहाँ ही रख लिया। वो 6-7 वर्ष तक हमारे यहाँ रहे और वहीं वफात पाई। जब मैं पैदा हुआ तो हमारे पास ही मुकीम थे। मेरा नाम भी इन्हीं का तजवीज़ करता है। मेरी पैदाइश पर उन्होंने फारसी नज़म में एक तवील फालनामा लिखा। इसमें बाकी सब बातें मबहम थीं, लेकिन दो चीज़ें साफ साफ दर्ज थीं। एक ये कि इस बच्चे को सारी उम्र कसरत से नकसीर फूटा करेगी, लेकिन इसमें कोई फिक्र की बात नहीं, ये बिल्कुल सही साबित हुई। मुझे अब तक बर्फानी सर्दियों में भी बैठे बिठाए बिलावजह नकसीर आने लगती है। नाक से कुछ देर खून बह जाए तो यूं महसूस होता है कि जिस्म से आग की चिंगारियाँ निकल रही हैं। दूसरी पेशन गोई नूरी साहब ने यह की थी कि इसे घोड़े की सवारी से जान का ख़तरा है। लिखने का तो ये वो बात नूरी साहब ने अपने फालनामे में लिख दी, लेकिन मुझे सारी उम्र किसी ने घोड़े की दुम तक को हाथ नहीं लगाने दिया।
इस ज़माने में गिलगत से श्रीनगर का सफ़र औरतें भी घोड़े पर बैठकर तय किया करती थी, लेकिन इस सफ़र में भी मुझे अपाजों की तरह पालकी में बिठाया जाता था। अब ICS के प्रोबेशनरी इम्तिहान में राइडिंग टेस्ट पास करना लाजमी शर्त ठहरा तो मुझे बड़ी फिक्र दामनगीर हुई। मिस्टर पैनल को उम्मीद वास्तव थी कि मैं इस टेस्ट में ज़रूर फेल हो जाऊँगा। मुझे खुद भी यही खतरा था, इसलिए इम्तिहान से कुछ अर्सा पहले मैंने कैंप के राइडिंग इंस्ट्रक्टर वफादार जमाल खान से मिला और अपनी बीता की राम कहानी साफ साफ जा सुनाई। वो जेहलम का रिटायर्ड फौजी था। इसने बड़े पुरमाद से मेरी पीठ ठोंकी और कहा, साहब आप फिक्र मत करो, आपका बस इतना सा काम है कि घोड़े की पीठ पर जम के बैठें, बाकी सब काम अल्लाह के हुक्म से मैं खुद संभाल लूँगा। दफादार जमाल ने मुझे घोड़े पर जम कर बैठने के कुछ ऐसे गुर सिखाए कि घोड़ा तो कभी ठोकर खाकर गिर भी जाता, लेकिन मैं उसकी पीठ के साथ जूंक की तरह चिमटा रहता। इम्तिहान वाले दिन दफादार साहब ने मुझे ऐसा घोड़ा दिया जो सर्कस के जानवरों की तरह बिल्कुल सुधाया था। जब इम्तिहान लेने वाले कर्नल ने पुकार कर हुक्म दिया ट्राट, तो एड़िया लगाम के किसी इशारे के बगैर ही मेरे घोड़े ने बड़े मज़े से दुल्की चाल चलना शुरू कर दी। गैलप की आवाज़ पर मेरा घोड़ा खुद बहुत सरपट भागने लगा। रस्ते में इस दादा रुकावटों को भी वो खुद ही अपनी हुनरमंदी से फलांगता गया। आखिर में जब कर्नल साहब ने फिगर ऑफ एट बनाने का आर्डर दिया तो मेरे घोड़े ने ऐसे खूबसूरत दायरा काट कर अंग्रेज़ी आर्ट का हिस्सा बनाया कि मतमन ने मुझे शाबाश देकर बड़े अच्छे नंबरों से पास कर दिया। प्रोबेशनरी इम्तिहान के बाद जब मुझे सुबह बाहर में तैनाती का हुक्म मिला तो मिस्टर पैनल ने वहाँ के चीफ सेक्रेटरी को मेरे मतलब जो रिपोर्ट भेजी उसमें मेरी चंद खसूसियात को बड़ी वजाहत से उजागर किया गया था। खफीफुल अरकहात हाई सोसाइटी के लिए नाम मौजूं रज़ेलों में खुशी ICS के रवायात और वक़ार के लिए नाकाफ़ी अहम जिम्मेदारियों के लिए नाहल मजमू तौर पर इंडियन सर्विस के लिए गलत इंतखाब अगर मुलाजमत के 2 या 3 साल भी पूरे कर ले तो इसकी इंतहाई खुश नसीबी और ब्रिटिश इंडियन गवर्नमेंट की इंतहाई बद नसीबी होगी। सफ़ा नंबर 109 भागलपुर और हिंदू मुस्लिम फसादात। पटना से भागलपुर के लिए मुझे ट्रेन के जिस कंपार्टमेंट में जगह मिली उसमें एक मारवाड़ी ख़ानदान भी सवार था, एक मोटा सा सेठ उससे भी मोटी सेठनी और इन दोनों का फरबी का मरकब एक गोल मटोल सा लड़का जिसकी उम्र तो 10-11 वर्ष से ज़्यादा न थी, लेकिन जिस्म का फलाव अपने सन व साल से कई गुना निकला हुआ था। सामान के तौर पर उनके साथ 6 बड़े ट्रंक पर बिस्तर थे, 5 बोरियाँ और 3 टोकरियाँ जिनमें मैले कुचैले कपड़े जूठे बर्तन जूते टोपियाँ चिमटे फल वगैरह अटा अट भरे हुए थे। अचार का मर्तबान 2-3 नाश्ता दान अंगीठियाँ कोले गड़वियाँ थाल 2 बाल्टियाँ जिनमें स्टेशन के नल से पानी भरकर कंपार्टमेंट में रख लिया गया था। डब्बे के एक कोने में खुश्क मिट्टी की ढेरी थी जिसे साबुन के तौर पर इस्तेमाल किया जाता था। फर्स्ट क्लास का गुसल खाना नापाक समझा जाता था, इसलिए सेठ सठानी और उनके फरजंदे अर्जमंद डब्बे ही में कलियाँ करते थे, मिट्टी मल मल कर हाथ धोते थे और थोड़े थोड़े वक्फे के बाद अंगीठी सलगा कर पूरियाँ भाजियाँ और हलवे गर्म करके तनावल फरमाते थे। फुर्सत के औकात में वो ऊँगते थे, खराटे लेते थे और ज़ोर ज़ोर से डकारे मारते थे। चंद ही घंटों में अपार्टमेंट की फ़िज़ा में मछली की दुकान ऐसा नक्शा जम गया, वही बू, वही सकाफत, वही बिनबाती हुई मक्खियाँ, वही गुलकपाड़ा, क्योंकि सेठ साहब और सिठानी सांस तोड़े बगैर ऊंची आवाज़ में लगातार अपनी घरेलू सियासत पर तबसरा करने के शौकीन थे। इस दौरान उनका फरजान दिल पजीर भी कभी इतजाजन कभी इस्बातन अपनी चीख पुकार का इजाफा करता रहता था। सिठानी को गलबन पुराने दमे की शिकायत थी, क्योंकि वह जब खाती या बोलती या डकारें ना ले रही होती तो वह बड़ी शिद्दत से खांसती थी और खंगार कर गाय के मक्खन की तरह जर्द बलगम अपनी सीट के नीचे थूकती जाती थी। बाहर गर्द थी और इंजन से भक भक निकलता धुआं मिलों तक एक बेकैफ और उदास यकसानियत छाई हुई थी। खेतों में चरते हुए नजी नहीफ व नजार मवेशी गदले गदले जोड़ों पर कपड़े धोती हुई पानी भरती हुई औरतें कहीं कहीं किसी जानवर की लाश पर कुत्तों और गिद्धों का हजूम किसी जगह कज़ाए हाजत के लिए सर झुकाए रेल की तरफ पीठ करके बैठे हुए बेतकल्लफ इंसान आबादियों के आसपास धूल में अटे हुए लड़के जो गाड़ी को देखकर उस पर थूकते थे पत्थर मारते थे और अपनी गलीज धोतियां कमर से ऊपर उठाकर मुसाफिरों का मुंह चिढ़ाते थे। स्टेशनों पर नैली वर्दियों में मलबूस टिकट चेकर गरसना भेड़ियों की तरह मंडलाते फिरते थे और मुड़ी तरी हड्डियों वाले अपाहिज छोकरे اندھی عورتیں اور جزام کے مارے ہوئے بکاری ان گنت فداؤں کا واسطہ دے دے کر بھیک مانگ رہے تھے۔ اپنے اپارٹمنٹ کے اندرونی اور برونی ماحول سے کتا کر میں ڈائننگ کار میں جا بیٹھا، جہاں پر ایک اور ہربوڈنگ مچا ہوا تھا۔ ایک کرسی پر باگول پور کے بریسٹر نور حسن بیٹھے ہوئے تھے۔ یہ چھوٹے قد کے فربا انداز گول مٹول بزرگ تھے۔ انہوں نے ہلکا نیلا سوٹ زیب تن کیا ہوا تھا، جس کی پتلون ان کے بھاری پر کم پیٹ پر یوں ہوئی ہوئی تھی جیسے کسی مٹکے کے پیندے پر ایک تنگ تنگ سا گلاب چڑھا ہوا ہو۔ ان کی پھولدار بٹائی گردن کے ڈھیلے ڈھالے گوشت کی جھریوں میں دبی ہوئی تھی، اور ان کی تیز سرخ رنگ کی ترکی ٹوپی کا موٹا سا کالا ریشمی پھندا نانگر ہر جنبش کے ساتھ گھڑی کے پینڈولم کی طرح رخص کرتا تھا۔ بیرسٹر صاحب نے اپنی سفید گنی مونچھوں کو فکسوں کے پاؤ دے کر سیٹ کیا ہوا تھا، اور ان کے دونوں گالوں پر ننگی سنگینیوں کی طرح استدادہ تھیں۔ بیرسٹر صاحب کے سامنے بھاگول پور کی راشٹریہ سیوک سیوان سیوک سنگھ کے کرتا کا دھرتا کمارا اندر دیو نارائن سنگھ تھے۔ چھڑچھیڑا بندر نکلتا ہوا قد، بند گلے کا ریاستی وضع کا کوٹ، جودھپوری برجس، سر پر بنکے انداز میں ترچھی ہوئی پھیلٹ جس میں بیش قیمت ہیروں کا بروچ لگا ہوا تھا، منہ میں پائپ، بغل میں بید کی نازک سی چھڑی میں دو بڑے بڑے غضبناک اور بھیانک شکاری کتوں کی زنجیریں جو ان کے دائیں بائیں چوکی داروں کی طرح بیرسٹر نور حسن کی طرف دیکھ رہے تھے، گویا چشمے زدن میں لپک کر انہیں زخمی مرغابی کی طرح تو پوچھنے ہوں۔ کمار صاحب کے پیچھے ایک کرسی پر ست نارائن پانڈے بیٹھا تھا، جو بیک وقت ان کے پرائیویٹ سیکرٹری، مصاحب، قانونی مشیر، باڈی گارڈ اور ہر قسم کے دلالی کے فرائض سر انجام دیا کرتا تھا۔ ست نارائن پانڈے نے سفر دھوتی اور بریگ تنزیب کا بنگالی کرتا پہنا ہوا تھا، جس میں اس کے کثرتی بدن کے پٹھے بڑی صفائی سے چھلک رہے تھے۔ اس کے سر پر کھدر کی گاندھی ٹوپی تھی، جس کے کنارے سے اس کی گھنی چٹیا نکل کر ایک کان کے قریب ڈھنگ کی طرح بال کھا رہی تھی۔ اس کے ہاتھ میں بہت سی زنجیروں کا گچھا تھا، جس کے ساتھ انواع و اقسام چھوٹے بڑے کتے باندھے ہوئے تھے، اور ڈائننگ کار میں آنے جانے والے مسافروں پر مختلف آوازیں دے رہے تھے۔ کمار اندر دیو نارائن سنگھ بڑے زور و شور سے آل انڈیا مسلم لیگ کی سیاست پر گرج برس رہے تھے، اور نور الحسن کی توند میں بار بار انگلیاں چبو کر انہیں خبردار کر رہے تھے کہ اگر آپ کے جناح صاحب نے پاکستان مطالبہ ترک نہ کیا تو ہندوستان میں مسلمانوں کی زندگی حرام ہو جائے گی۔ بیچارے مسٹر بیرسٹر صاحب مرنجان صاحب کے بزرگ نظر آتے تھے، اور بھیگی بلی بنے ہوئے بڑے تحمل سے کمار صاحب کی لہان تان برداشت کر رہے تھے۔ ایک بار انہوں نے اپنی ترکی ٹوپی اتار کر میز پر رکھی تو کمار صاحب کا ایک ایلیسیشن کتا زبان نکال کر اس کا پھندا چبانا چاہتا تھا۔ بریسٹر صاحب نے جلدی سے ٹوپی اٹھا کر سر پر رکھ لی تو کتے نے اپنے گلے پاؤں ان کی توند پر رکھ دیے اور تھوتنی اٹھا کر ان کے سر کی طرف جانب لپکا۔ یہ نظارہ دیکھ کر ستیہ نارائن پانڈے اپنی جگہ سے اٹھا اور قید کا لگا کر کہنے لگا، مولوی جی جرا سنبھال کے، ایک کتوا بڑا جالم ہوت، تمہاری ٹوپیا کا پھندا نمائی کو برکاوت جاوت ہوئے۔ اپن تو خیال ہے کہ جان بچانا چاہوت ہو تو یہ ٹوپی اتار کے باہر پھینک دیو۔ ہاں جی شری گنجیش جی کی۔ کمار اندر دیو نارائن سنگھ نے کتے کو کھینچ کر پیچھے اٹھایا اور آنکھ مار کر ستیہ نارائن پانڈے کو خاموش رہنے کا اشارہ کیا۔ اس نے کرسی پر پیٹھ بیٹھ کر گاندھی کیپ سر سے اتاری اور اپنی چٹیا کو مروڑ مروڑ کر بیرسٹر نور حسن کی مونچھوں کے مقابلے پر تاؤ دینے لگا۔ جب بھاو گل پور کا اسٹیشن آیا تو بیرسٹر نور حسن ایک گھوڑا گاڑی پر سوار ہوئے۔ کمار اندر نارائن سنگھ کے لیے ان کی ڈرائیو ہیڈ بیوک آئی ہوئی تھی، اور ستیہ نارائن پانڈے اپنے درجن بن کتوں کے ساتھ ایک ویگن میں جم کے بیٹھ گیا جو کمار صاحب نے خاص اسی مقصد کے لیے بنوائی ہوئی تھی۔ اس میں کتوں کے لیے الگ الگ سپرنگ دار نشستیں تھیں، اور ہر ایک سیٹ کے اوپر تازہ ہوا کے لیے چالی سے ڈھپنے ہوئے گول گول سوراخ تھے۔ یہ ویگن کتوں کی سواری کے علاوہ راشٹریہ سیوک سیوک سنگھ کے ولنٹیئروں کے لیے مہلک ہتھیار سپلائی کرنے کا فرض بھی سر انجام دیتی تھی، اور ہندو مسلم فسادات کے موقع پر مسلمان لڑکیوں کو اغوا کرنے کا کام بھی اسی سے لیا جاتا تھا۔ بھاگول پور کے ریلوے اسٹیشن پر مجھے لینے کے لیے وہاں کے کلیکٹر مسٹر ایڈوان ٹیری پریڈو خود آئے ہوئے تھے۔ وہ مجھے سیدھا اپنے بنگلے پر لنچ کے لیے لے گئے۔ وہاں پر انہوں نے میرا تعارف ڈی آئی جی، ایس پی اور ڈی ایس پی سے کروایا۔ یہ سب انگریز افسر تھے، اور غالباً میرا جائزہ لینے کے لیے کلیکٹر کے یہاں جمع हुए थे। खाने के बाद मैंने दफ्तर जाकर असिस्टेंट कमिश्नर के अहदे का चार्ज संभाला और सिविल क्लब के एक कमरे में रहायश इख्तियार कर ली। असिस्टेंट कमिश्नर का चार्ज लेते ही मैं नौकरशाही के एक ऐसे खुद साख्ता जंदान खाने में महबूस हो गया था जिसकी तन्हाई जेल में आदि मुजरमों की काल कोठरी से भी ज़्यादा संगीन थी। भागलपुर की आबादी 2.5 लाख से ऊपर थी, लेकिन ज़िलाई इंतजामिया के ऊपर वाले 8-10 अफसर फलाने आला कोल्लू के बैल की तरह सिर्फ अपने ही मखसूस दायरे में चक्कर काटने पर मजबूर थे। सिविल लाइन में ये एक दूसरे से हमसायगी में रहते थे और शाम को क्लब में जमा होकर एक दूसरे के साथ ही टेंस, बिलियर्ड या ब्रिज खेलते थे। बारी बारी से एक दूसरे के लिए शराब का आर्डर देते थे और बहम मौका पाकर एक दूसरे के खिलाफ हसबे तौफीक चुगलियाँ भी खा लेते थे। वक्तन फवक्तन घरों में दावतों का अहतमाम होता था तो मेज़बान और मेहमान भी यही 8-10 खानदान होते थे। अफसरान बाला के इस छोटे से हलके का बाकी मानदा दुनिया के साथ बस इतना ही रबता और वास्ता था जितना कि एक ब्राह्मण को शूद्र के साथ हो सकता है। ज़िला भागलपुर के अंदरूनी मजाफात में 15-20 ऐसे अंग्रेज़ ख़ानदान भी थे जो एक एक दो दो पुश्त से वहाँ आबाद थे। ये लोग अक्सर नील का कारोबार करते थे या बड़ी बड़ी जागीरों पर फार्म बनाकर नफा बख्श ज़िम्मेदारी चला रहे थे। इनमें अक्सरियत ऐसे अफराद की थी जिन्होंने कभी ख्वाब में भी इंग्लिस्तान ना देखा होगा, लेकिन बात बात हिंदुस्तान के मुकाबले में होमलैंड के मौसम, होमलैंड के दूध, होमलैंड के मक्खन और होमलैंड की सफाई व नफासत का हवाला ऐसी बेसाख्ती और चर्ब ज़ुबानी से देते थे गोया अभी अभी रोड बार इंग्लिस्तान को बूर करके यहाँ वार्द हुए हों। महीने में एक बार ये लोग शॉपिंग के लिए शहर आते थे और क्लब में बैठकर सरगोशियों में कलेक्टर और डी ओ डी जी ओ और SP को अपने अपने इलाकों के सियासी और समाजी कवायफ से आगाह कर जाते थे। काले अफसरों को वो इस बातचीत के लिए दर गोर अतना नहीं समझते थे। मकामी बशिंदों में सिर्फ दो हिंदू भागलपुर क्लब के मेंबर थे, एक कुमार इंद्र नारायण सिंह जो राष्ट्रीय सेवक संघ के सदर होने के अलावा ज़िला के बहुत बड़े जगीरदार भी थे, दूसरे मिस्टर कमलधारी लाल साहब एक्सपोर्ट के तलीम याफ्ता से सुलझे हुए वसी अलमशरफ रईस थे, यूरोपियन ठाट बाट से रहते थे और महीने में एक दो बार बड़े शानदार डिनर दिया करते थे। इनकी बीवी तो वफात पा चुकी थी लेकिन दो बेटियाँ रैनिका और तारा बड़ी सलीका और खुश इखलाक मेज़बान थी। दोनों ने बचपन ही से ही लंदन के ग्रामर स्कूलों में तलीम पाई थी और इन्हीं के तौर पर रानो और टोनो के नामों से पुकारा जाता था। लाल साहब के डिनर दरअसल ज़िला की इंतजामिया के लिए रबतायामा का ज़रिया थे। जब कभी भागलपुर में अमन आमा का कोई संगीन मसला सर उठाता था तो मिस्टर कमलधारी लाल बड़ी मौका से मुतलका फरकीन को अपने डिनर पर मुतब कर लेते थे और रानों और टोनों की खुशगवार मेज़बानी के साय में बहमी अफाम व तफहीम के कई मसले मुश्किल मरले तय हो जाते थे। भागलपुर का कोई मुसलमान क्लब का मेम्बर नहीं था। एक शाम मिस्टर परेड दो क्लब में आए और मुझे एक तरफ ले गए और बड़ी राजदारी से कहने लगे, कमिश्नर मंजूरी से हमने फैसला किया है कि कल से तुम्हें नत्था नगर का स्पेशल मजिस्ट्रेट मुकर्रर किया जाएगा। वहां पर राय सेठ बद्री प्रसाद झंझिया का एक सिलक फैक्ट्री तमीर करना चाहते हैं, कुछ लोग उनकी राह में रोड़े अटका रहे हैं। हमारा काम है कि सब रुकावटें दूर करो ताकि कमिश्नर जल्द से जल्द फैक्ट्री का संगे बुनियाद रख सके। साथ ही इन्होंने मुझे मुकामी अमन अमान मुकम्मल तौर पर बरकरार रखने की तलकीन की और सिलसिले में इंद्र देव नारायण सिंह और सेठ बद्री प्रसाद झंझिनीना के साथ रबता करने की भी हदायत दी। नत्था नगर भागलपुर शहर के साथ मुलक्का एक अनजान आबाद संती इलाका था जहां पर मारवाड़ी सेठों की कई और सूती कपड़े की फैक्ट्रियां थी। कुछ अर्सा कबल सेठ बद्री प्रसाद झंझनिया ने वार फंड में 1 लाख रुपया चंदा देकर राय बहादुरी का खिताब हासिल किया था। अब वो कमिश्नर के हाथों पर अपनी नई सिलक फैक्ट्री का संगे बुनियाद रखवा कर इसमें एक और ग्राम कदर अतिया का काम करने वाले थे, इसलिए सबको उजलत थी कि यह कार्यकार जितनी जल्दी सर अंजाम दिया जाए इतना ही अच्छा है। सेठ साहब ने नत्था नगर के काश्तकारों से फैक्ट्री के लिए ज़मीन खरीद तो ली, लेकिन बहती गंगा में डुबकी लगाने के लिए एक मन चले हिंदू नौजवान ने बने बनाए काम में खंडत डाल दी। उसने किसान सहायता परिषद के नाम से एक अंजमन बनाकर ऐलान कर दिया कि किसानों को धोखा देकर ज़मीन औने पौने दामों खरीदी गई है और जब तक उसके साथ इंसाफ नहीं होता फैक्ट्री की तमीर शुरू नहीं हो सकती। शुरू में इस अंजमन में कुछ स्कूल के लौंडे, चंदी का चलाने वाले 2-4 पनवाड़ी और कुछ स्टेशन पर मजदूरी करने वाले कुल्ली शामिल थे। दिन भर के काम से फारग होकर वो कागज़ की सियाह झंडियाँ लिए जुलूस की सूरत में निकलते थे और गली कुचों का चक्कर लगाने के बाद इस कतई ज़मीन में मीटिंग मुनक्कद करते थे जिसके गिर्द सेठ काब के इंजीनियरों ने चूने की लकीर खींच कर फैक्ट्री की निशानदेही की हुई थी। روز بروز تماشا بینوں کی تعداد میں اضافہ ہوتا گیا، رفتہ رفتہ اپنے فرصت کے اوقات میں ہر قسم کے لوگ بڑے شوق سے جوگ در جوگ ان میٹنگوں میں شامل ہونے لگے۔ سر شام فیکٹری کی زمین والا قطع، انقلاب زندہ باد، مورک سیٹ ناش ہو، ہندوستان چھوڑو، نیتا جی، جے ہند جیسے انواع اقسام کے نعروں سے گوجنے لگا۔ نعرے لگانے والوں میں اکثر کو یہ علم نہ تھا کہ وہ کس غرض سے ان حرکات میں اس قدر زور و شور سے حصہ لے رہے ہیں، لیکن نعروں کی وبا حیضے کی طرح پھیلتی گئی اور نتھا نگر کے مضافات بڑی سرعت سے اس کی زرد میں آنے لگے۔ نتھا نگر میں مجھے کوئی نہیں پہچانتا تھا، اس لیے دو چار روز میں میں نے بڑی آزادی سے گھوم پھر کر وہاں کے حالات کا جائزہ لیا۔ روزوں کے دن سے میں افطار ایک مسجد میں کرتا، تراویح کے لیے کسی دوسری مسجد میں چلا جاتا۔ یہ دیکھ کر مجھے بڑی حیرت ہوئی کہ جھگڑا تو سیٹھ کے ساتھ فیکٹری کی زمین کا تھا، لیکن نعرہ بالکل سیاسی نوعیت کے لگ رہے تھے اور خوف و ہراس بیچارے مسلمانوں میں پھیلا ہوا تھا۔ مارو گٹنا پھوٹے آنکھ، مسلمانوں کا فیکٹری کی زمین سے کوئی واسطہ نہ تھا، نہ کانگریس کے سیاسی نعروں سے کوئی تعلق تھا، پھر بھی ان کے اذہان خوف اور خطرے کے لیے ایک آنی شکنجے میں بری طرح جکڑے ہوئے تھے۔ دن بھر ان کے چہروں پر ہوائیاں سے اڑتی تھیں اور سر شام وہ اپنے چھوٹے چھوٹے تاریخ گھروں کے کواڑ بند کر کے نتھا نگر کے گلی کوچوں سے بالکل غائب ہو جاتے تھے۔ رات کی تاریخی میں وہ ایک دو چھکڑے بھی آتے تھے، کچھ مسلمان خاندان ان میں اپنا سامان لاد کر اور سہمی ہوئی عورتیں اور ہراساں بچوں کو سوار کر کے انہیں اندھیرے ہی اندھیرے میں بڑی خاموشی سے رخصت کر دیتے تھے۔ نتھا نگر سے مسلمانوں کا یہ پراسرار انخلا دے کر میں نے وہاں کے پولیس انسپکٹر بشیر ناتھ تیواری سے اس کی وجہ پوچھی تو اس نے بغلا بھگت بن کر اپنی پھیلی ہوئی توند پر ہاتھ پھیرا اور اب میری نظر میں دھول جھانکنے کی بڑی بھونڈی سی کوشش کی۔ حضور بشیر ناتھ تیواری نے میری معلومات میں اضافہ کیا، مسلمان لوگ آج کل روزہ رکھتے ہیں، اس کے بعد عید ہوتی ہے، یہ لوگ تہوار منانے کے لیے اپنے بال بچوں کے ساتھ رشتہ داروں کے ہاں جایا کرتے ہیں۔ نتھا نگر کے مسلمان بڑے مفلوک حال اور غریب لوگ تھے۔ میں نے پولیس انسپکٹر سے دریافت کیا کہ ایسے مفلس انسان اپنے بال بچوں کے ساتھ چھکڑوں پر سامان لاد کر فقط عید منانے کی غرض سے اس قدر کثیر تعداد کہاں جا سکتے ہیں؟ حضور یہاں کا ایسا ہی دستور ہے، انسپکٹر نے قطعیت کے ساتھ جواب دیا اور نتھا نگر کے مسلمانوں کے ساتھ اپنے جملہ فرائض منصبی سے کلیتا بری ذمہ ہو گیا۔ پولیس انسپکٹر سے مایوس ہو کر میں نے براہ راست مسلمانوں سے پوچھ گچھ شروع کر دی، بیسوں گھروں جا جا کر دریافت کیا کہ وہ لوگ اس قدر پریشان کیوں ہیں اور اپنے اہل و عیال اور مال و اسباب کے ساتھ نتھا نگر کیوں چھوڑ رہے ہیں۔ مسجدوں میں بہت سے نمازی سے کرید کرید کا سوال کیے، لیکن سب کا بس یہی ایک جواب تھا، بابو خطرہ ہے۔ کیا خطرہ ہے، کس سے خطرہ ہے، اس بات کی وضاحت کرنے پر کوئی امادہ نہ ہوتا۔ ایک مسلم پیش امام نے مجھے صرف اتنا بتایا کہ بھائی کوئی مسلمان کسی سرکاری افسر کے سامنے منہ کھولنے کی ہمت نہیں کرے گا، یعنی یہ خوف بھی ہے کہ اگر انہوں نے سچ مچ کھری کھری بات کر دی تو مقامی پولیس انہیں فوراً شر انگیزی بنانے کے الزام میں دھر لے گی۔ نتھا نگر کے مسلمانوں کو اس قدر لب بستہ پا کر ایک رات میں بھاگلپور کے بریسٹر نور حسن کے ہاں چلا گیا، ان سے درخواست کی کہ اس عموما کی عقد کشائی میں وہ میری رہنمائی کریں۔ پہلے تو وہ بڑی دیر تک ٹال مٹول رہے، لیکن پھر میرے مسلسل اصرار پر انہوں نے مجھ سے حلف لیا کہ اگر نتھا نگر میں کبھی کوئی انکوائری ہوئی تو میں ہرگز کسی کو یہ نہ بتاؤں کہ مجھے کوئی معلومات بیرسٹر نور حسن سے بھی حاصل ہوئی تھی۔ میں نے بڑی خوشی سے حلف اٹھا کر انہیں یقین دلایا کہ کسی جگہ کسی صورت میں ان کا نام کبھی نہیں آئے گا۔ میری یقین دہانی سے مطمئن ہو کر بیرسٹر صاحب نے اپنی انگریز بیوی کو دوسرے کمرے میں بھیج دیا، روم کی کھڑکیاں اور دروازے بند کی اور میرے کان کے پاس منہ لا کر ہلکی سی سرگوشی میں بتایا کہ پچھلے 15 برس سے یہ رواج چل نکلا ہے کہ نتھا نگر میں جب کوئی نئی فیکٹری تعمیر ہونے لگتی ہے تو اس وقت پر ایک آدھ ہندو مسلم فساد ضرور ہوتا ہے۔ سیٹھ صاحب بان ہندو کاشتکاروں سے فیکٹری کے لیے زمین لیتے ہیں، کچھ لوگ قیمتیں بڑھانے کے لیے کسانوں سے ایجیٹیشن شروع کروا دیتے ہیں، رفتہ رفتہ یہ ایجیٹیشن سیاسی رنگ پکڑ لیتے ہیں۔ اس مرحلے پر بھاگلپور کی راشٹریہ سوائم سیوک سنگھ کا صدر کمار اندر دیو نارائن سیٹھوں سے منہ مانگی رقم وصول کرتا ہے اور اس کا سیکٹری ست نارائن پانڈے اپنے مسلح گنڈے مسلمانوں پر چھوڑ کر ہندو مسلم فسادات کروا دیتا ہے، کچھ مسلمان مارے جاتے ہیں، چند مسلمان لڑکیاں اغوا ہو جاتی ہیں۔ کسان اپنی ایجیٹیشن کو بھول کر بڑی دلجمی سے مسلمانوں کی لوٹ مار میں مصروف ہو جاتے ہیں۔ رات بھر کی لوٹ سوٹ کے بعد علاقے میں کرفیو نافذ ہو جاتا ہے، کرفیو کی آڑ میں کمشنر یا کلیکٹر فیکٹری کا سنگ بنیاد رکھ دیتا ہے، سیٹھ صاحبان گورنمنٹ کے کسی فنڈ میں خاطر خواہ عطیہ کا اعلان فرما دیتے ہیں اور اس طرح نتھا نگر میں بڑی جوش سے ایک نئی فیکٹری کا اضافہ ہو جاتا ہے۔ کیا اس بار بھی سیٹھ بدری پرساد جھنجھنیا نے کمار اندر دیو نارائن سنگھ کے ساتھ کچھ ساز باز کی ہے؟ میں نے پوچھا۔ बैरिस्टर नूर हसन ने अपने बंद ड्राइंग रूम में घुराकर इधर उधर देखा और फिर अपने होंठों को ऐन मेरे कान के साथ मिलाकर आस्था से बोले, सुनने में आया है कि इस बार 50,000 रुपये पर सौदा तय हुआ है। अगला सारा दिन मैंने भागलपुर कलेक्ट्रेट के रिकॉर्ड रूम में सर्फ किया। पिछले 10 वर्ष के दौरान नत्था नगर में जितनी नई फैक्ट्रियां लगी थी उन सब की फाइलें निकाल कर पड़ी। वाकई बैरिस्टर नूर हसन की बात हरफ बा हरफ सही थी। हर फैक्ट्री की बुनियाद हिंदू मुस्लिम फसाद पर खड़ी हुई थी, लेकिन यह बात अजीब थी कि इन फसादात के सिलसिले में ना कहीं कुमार इंद्रदेव नारायण सिंह का नाम आता था, ना सत्य नारायण पांडे का, बल्कि पुलिस और मजिस्ट्रेटों की तहकीकती रिपोर्टों में बल अल्तजाम मुसलमानों ही को मुर्ज़े अल्ज़ाम ठहराया गया था। नत्था नगर में कुछ मजीद तहकीकात के बाद एक रोज़ मैंने राय बहादुर सेठ बदरी प्रसाद झंझिया को अपने दफ्तर में तलब किया। राय बहादुर बदामी सिलक की शेरवानी और सफ़ेद बुराक धोती में मलबूस जरीदार पगड़ी पहने और माथे पर 1.5-2 इंच लंबा पान के पत्ते की शक्ल का तिलक लगाए खरामा तशरीफ़ लाए और कुर्सी पर बैठते ही इन्होंने सरकार वाला मदार के साथ अपनी ख़ानदानी वफादारी पर एक तवील तकरीर झाड़ दी। मैंने हुकूमत के साथ उनकी खैर सगालियों और वफाशारियों की जी भर कर तारीफ की और साथ ही कहा, सेठ साहब आप अपने वक्त के हातम ताई भी तो हैं, कार हाय खैर में आपके फिजा आना चंदों की शुरत दूर दूर तक फैली हुई। मेरी इस बात पर सेठ मान मुतात होकर बैठ गए। उनके दिल में यह खतरा उभरा कि इस तमीज के बाद कलबर मैं उनसे किसी फंड के लिए चंदा मांगने वाला हूँ, इसलिए हाफज मतकदम के तौर पर वो बोले, अरे जनाब कहाँ के हातम ताई, दिन रात कोल्लू में जुट कर टुकड़ा कमाते हैं। जब कभी परमात्मा की दिया होती है तो हजूर लोग की सेवा भी कर लेते हैं। आजकल हाथ बड़ा तंग है, इस फैक्ट्री के झंझट ने सारा कारोबार ठप कर दिया है। सेठ जी आपका हाथ कब तंग होता है? मौका पार कर मैंने तुरप का पत्ता फेंका। अभी तो आपने कुमार इंद्रदेव नारायण सिंह को 50,000 रुपये का दान दिया है। ये सुनते ही सेठ साहब को एक झटका सा लगा। उनके होंठ खुश्क होकर यूं फड़फड़ाने लगे जैसे चिड़िया का बच्चा अंडे से निकलकर ज़मीन पर गिर पड़ता है और बड़ी बेबसी से सिसक कर सांस लेने के लिए चोंच खोलता है। आप परेशान क्यों हो गए सेठ साहब? मैंने अपने लहजे में दोस्त मानी तंज भर कर कहा। कुमार इंद्रदेव नारायण सिंह बड़े नेक आदमी हैं, वो आपका रुपया बड़ी ईमानदारी से उसी कार्य खैर में लगाएंगे जिसके लिए आपने दान दिया है। राय बहादुर सेठ बदरी प्रसाद झंझिया के मुंह में मसनूई दांतों का जबड़ा किसी कदर ढीला पड़ गया था। अपने पोपले मुँह से उसे संभालते हुए कहा, उन्होंने कुछ कहने की कोशिश की तो मैंने बड़ी बेरुखी से इन्हें रोक दिया। राय बहादुर आप तशरीफ़ ले जा सकते हैं, मैंने रुखाई से दरवाजे की तरफ इशारा करके कहा। राय बहादुर ने हैरत से आंखें फाड़ फाड़ कर मुझे घूरा। वो तौन बकरहान कुर्सी के बाजुओं का सहारा लेकर खड़ा हुए तो उनकी पतली पतली टांगों पर धोती के पतले आदम हुई मुर्गी के परों की तरह फड़फड़ा रहे थे। उनकी जरी पगड़ी भी बेतरतीबी से एक तरफ को ढलक गई थी और मसनूई दांतों का जबड़ा हिल जाने की वजह से अलैची और बादामों की लाब जिन्हें वो अरसा से चबा रहे थे मुँह के एक कोने से पान की तरह पैक की तरह बेख्तियार बहने लगा। राय बहादुर ने जूं तू करके इलायची और बादामों के लाभ का एक लंबा सा घूंट लिया और बड़ी लजाजत से बोले, हजूर मैं आपका दास हूँ, आपने जिस सेवा के लिए मुझे बुलाया था उसका हुक्म दे, मैं हर तरह का ख्याल करूँगा। मैंने तलखी से कहा, राय बहादुर कुमार इंद्रदेव नारायण को 50,000 का दान देकर आपने जो सेवा करनी वो तो कर ही चुके हैं, अब आप घर जाकर शांति से सुख की नींद सोएं। मेरी असल बात सुनी अनसुनी करके सेठ साहब जाते जाते दरवाजे में रुके और पुकार कर एक बार फिर वही पुरानी रट लगे, हजूर मैं आपका दास हूँ, आप जिस सेवा का हुक्म देंगे मैं उसी के लिए हाजिर हूँ। अगले रोज़ मैंने कुमार इंद्रदेव नारायण सिंह को अपने दफ्तर में बुलाया। उन्होंने आने से इनकार कर दिया और क्लब भेजा कि शाम को वो क्लब में आ ही रहे हैं, जो बात करनी है वहीं कर ली जाए। शाम के वक्त कुमार इंद्रदेव नारायण सिंह क्लब में तशरीफ लाए। एक आदमी विस्की का ग्लास उठाए, वो बड़े तम तराक से मेरी तरफ लपके और लहक लहकर बोले, जनाब असिस्टेंट कमिश्नर बहादुर अदाब अर्ज है, आजकल बड़ी बड़ी तलबियाँ हो रही हैं, लीजिए बंदा हाजिर है, फरमाइए क्या हुक्म है। पहले तो मैंने इनका कोई नोट्स ना लिया, लेकिन जब दूसरी बार उन्होंने इसी तरह बुलंद आहंगी से अपनी मौजूदगी का ऐलान किया तो मैंने कुछ सा जवाब दिया, मिस्टर सिंह मैं दफ्तर की बातें दफ्तर ही में किया करता हूँ, क्लब में सरकारी बातें करने का आदी नहीं हूँ। कुमार इंद्रदेव नारायण सिंह ने घटा घट करके विस्की का ग्लास खत्म किया और गर्दन झटक कर गुस्से से बोले, बाप रे बाप, ये ठाठ हैं जनाब के, अरे शुक्रवार शक्रवार 8 दिन तो आपकी सर्विस है। अभी से दिमाग आसमान पर चढ़ा हुआ है, मैंने इस बात का कोई जवाब न दिया। कुमार साहब तेज़ से कदम उठाते बार में गए और विस्की का एक ताज़ा गिलास बाहर भरवा कर लाए। मेरे सामने खड़े खड़े उन्होंने 2-3 सांस में गिलास खाली की और गर्ज कर बोले, असिस्टेंट कमिश्नर बहादुर क्लब में बात करने के आदि नहीं, कुमार इंदर देव नारायण सिंह को दफ्तरों में हाजिरी भरने की आदत नहीं, अब बात बने तो कैसे बने। मिस्टर सिंह, मैंने जवाब दिया, आप कल 10 बजे मेरे दफ्तर में तशरीफ़ ला सकते हैं। कुमार साहब ने तहकीर व अस्ताजिया से भरपूर बड़े ज़ोर का कहकर लगाया और छाती फुलाकर बोले, आपका यह खाकसार कमिश्नर और कलेक्टर से नीचे किसी टुट पूंजीय दफ्तर में नहीं जाया करता, ये बात अब तक आपको मालूम हो जानी चाहिए थी। कुमार साहब को नज़रअंदाज करके मैं उठा और ब्रिज खेलने के लिए दूसरे कमरे की तरफ हो गया। कुमार साहब पीजो ताप खाते चंद कदम मेरे साथ चले, फिर रुक के और पुकार कर बोले, मुझे गलती से शेख बद्री प्रसाद झंझिया ना समझ बैठना। हाँ, मेरा नाम कुमार इंदर देव नारायण सिंह है। हाँ, जिस तरह कुछ मुसलमान चुपके चुपके नथ नगर से हिजरत कर रहे हैं, इसी खामोशी से कुछ और लोग नथ नगर में दाखिल भी हो रहे हैं। उनमें अक्सरियत कसरती जिसमें वाले गैर मुस्लिम लठालियों की थी, जो हर रोज़ बर्दवान दरभंगा और मुंगेर की तरफ से आकर नथ नगर में खून के कैंसर की तरह शरायत कर रहे थे। पुलिस इंस्पेक्टर बशीर नाथ तिवारी ने मुझे यह कहकर टरका दिया कि ये लोग नथ नगर की फैक्ट्रियों में काम करने वाले चौकीदारों के अज़ा और कारब हैं, जो इनसे मिलने हर साल आते रहते हैं, लेकिन ये सरासर झूठ था। यहाँ पर अगर उनके कोई रिश्तेदार होते तो ये कुछ ना कुछ वक्त तो उनके साथ ज़रूर गुजारते। इसके बरक्स ये लोग समादार लाठियाँ बर्छे भाले और गंतियाँ उठाए सारा दिन गलियों और बाज़ारों में मटर गश्त करते थे और सरे शाम छोटी छोटी टोलियों में बांट कर खुली जगहों में मंडालियाँ जमाते थे, भांग घोटते थे, चरस और गांजा पीते थे, ढोलकियाँ बजा बजा कर पूर्वी जबान के फश गीत गाते थे, नशे में धत होकर उछलते कूदते थे, नाचते थे और सारी सारी रात इसी तरह धमाका चौकड़ी मचाते रहते थे। एक रोज़ मैं चंद पुलिस कांस्टेबलों के साथ बाईसाइकिल पर शहर का गश्त कर रहा था कि दूर से देखा कि एक गली में सत्य नारायण पांडे धोती पहने चिपटा चला जा रहा है। इसके पीछे पीछे 4-5 लाठियाल थे, 2 चौकीदार बंदूकें कंधे पर रखे तेज से चल रहे थे। मैंने बंदूक वालों को ललकार कर रोका और उनसे उनका लाइसेंस मांगा, ये उनकी अपनी बंदूकें थी ना कि इनके पास कोई लाइसेंस ही था। मैंने बंदूकों के असली मालकों का नाम पूछा तो बड़ी देर तक लल्लू पत्तू करते रहे। मैंने बंदूकें जब्त कर लिया, दोनों आदमियों को बगैर लाइसेंस के असला रखने के इल्ज़ाम में पकड़ कर एक सिपाही के साथ थाने भिजवा दिया। सारी रात थाने में बैठकर मैंने नथ नगर के तमाम लाइसेंसदारों की फहरिस्त तैयार की, जिन्हें बंदूक या राइफल या रिवाल्वर रखने की इजाज़त थी। 30 हिंदुओं के पास 50 बंदूकें और 8 पिस्तौलों के लाइसेंस थे, सिर्फ 2 मुसलमानों के पास एक एक बंदूक थी, दोनों के दोनों रिटायर्ड सरकारी मुलाजम थे। मैंने पुलिस इंस्पेक्टर बशीर शरनाथ तिवारी को साथ लिया और रातों रात एक एक लाइसेंस होल्डर के घर उनका असलाह कमाना किया। हिंदू लाइसेंसदारों को 7 बंदूकें और 2 रिवाल्वर गायब थे, उनमें वो 2 बंदूकें शामिल थीं जिन्हें आज ही मैंने सत्य नारायण पांडे के जुलू में जाने वाले 2 गैर मुजाज मुश्तंडों के कब्जे से छीन कर जब्त किया था। लापता असलाह के मतलब उनके मालकों के पास बस एक ही बंदा बंदाया पामाल और फरसुदा था कि सफाई या मरम्मत के लिए भेजा हुआ है, कब भेजा है, किसके पास भेजा है, किसके हाथ भेजा है, रसीद, इन सवालों का किसी के पास कोई जवाब न था। लाइसेंसदारों की अक्सरियत बड़े बड़े सेठों पर मुश्तमिल थी, उनके असलाह की जांच पड़ताल के सिलसिले में मुझे इनकी वसी और रीज हवेलियों के कुछ अंदरूनी हिस्से देखने का मौका भी मैसर आया। एक चीज़ जो इन सब में मुश्तरक थी वो पाठ का कमरा था। संगे मरमर के इस कमरे में मुख्तलिफ देवी देवतों की मूर्तियों के साथ कई घरों में गांधी जी का बुत भी नस्ब था। एक जगह पर यह बुत सोने में डाला हुआ था, इसके पास कई चिराग चल रहे थे और सामने फूलों से लदी हुई चंगेर पड़ी थी जैसे अभी अभी किसी ने आरती उतारी हो। एक शानदार हवेली में जब हम पहुंचे तो रात को 2:30 बजे थे, ऐसे ना वक्त पुलिस इंस्पेक्टर के साथ आता देखकर घर के मुलाजम घबरा गए। बुगलाट ही बुगलाट में वो हमें दलान घुमाकर हवेली के अंदरूनी अजीब कमरे में ले गए। ये एक लंबा सा हालनुमा कमरा था जिसमें किसी किस्म का कोई फर्नीचर न था। जमीन पर चांदी का फर्श और ताकचे में एक मध्यम और मैली सी लालटन जल रही थी। कमरे में एक सिरे पर एक बेहद मोटा सेठ गौ तकिया सहारे आलती पालती मारे बैठा था। 20-22 फुट के फासले पर कमरे के दूसरे किनारे एक इसी कदर सेठानी बिल्कुल इसी तरह आसन जमाए बैठी थी। दोनों एक दूसरे की तरफ मुंह किए सोमम बुकमम यूं बैठे थे ज्ञान ध्यान में मगन हों। दोनों के ऐन सामने छत से लोहे की 2 मोटी मोटी जंजीरें लटक रही थी। जंजीरों के जो सिरे सेठ और सेठानी के चेहरों के करीब अवेदा थे, उनमें पित्तल के चमकदार गोल हैंडल लगे हुए थे। ये सारा समा मुझे बड़ा अलफ लैलवी सा नज़र आया, शायद कि ये जंजीरें सेठ के पोशीदा खजानों کنجیاں اور میاں بیوی اسی طرح اکڑوں بیٹھ کر ساری رات ان کی حفاظت کرتے ہوں، یہاں شاید یہ زنجیریں ایک کمرے سے کمرے کے فرش میں اسرار سن کے کھل جاتی ہوں، جو پولیس انسپکٹر کے ساتھ مجھے نکل کر ایسے تہ خانوں میں دیں گی لے جائیں گی جہاں سے ساری عمر کسی کو ہمارا نشان تک نہ مل سکے گا۔ میرا ذہن کچھ ایسے ہی افسانوی خیالات کے تانے بانے بن رہا تھا کہ اچانک سیٹھ نے اپنے سامنے والی زنجیر کے ہینڈل کو دونوں ہاتھوں سے دبوچا اور اسے زور سے کھینچ کر ہاتھی کی طرح جھولنے لگا۔ کچھ دیر تک تو وہ دو کے بعد جب وہ لشم پشتم ہانپتا کانپتا اپنی دو ٹانگوں پر سیدھا ہو گیا تو یہ عقد کھلا کہ یہ پرسرار زنجیریں دراصل سیٹھ ہرسٹانی کے موٹاپے کا سہارا ہیں، وہ انہی کے ساتھ جھٹک کر بیٹھتے ہیں اور انہی کے ساتھ جھول کر جھال کر اٹھتے ہیں۔ اس سیٹھ کے پاس تین بندوقیں اور ایک ریوالور کا لائسنس تھا، تین میں سے دو بندوقیں غائب تھیں۔ دونوں کا جائزہ لینے کے لیے منکشف ہوا کہ یہی دو وہ دو بندوقیں تھیں جو ستیہ نارائن پانڈے کے دو ساتھیوں سے ہم نے اسی روز اپنے قبضہ میں لی تھی۔ میں نے ذرا سخت لہجے میں سیٹھ صاحب سے پوچھا تو انہوں نے اپنی دو بندوقیں غیر قانونی طور پر ستیہ نارائن پانڈے کو کس مقصد کے لیے دی ہیں۔ میرے سوال کا جواب دینے کے بجائے سیٹھ صاحب گندم کے بورے کی طرح ٹیڑھے ہو کر لڑکے اور تھپ سے زمین پر ہڑاس مار کر بیٹھ گئے۔ اب اس کے منہ میں کنگنیاں ڈال کر بلا کی چپ ساز لی تھی اور میرے بے تربے سوالوں کے جواب میں گم سم بیٹھا فقط اپنی گول گول آنکھیں گھماتا رہا۔ میں نے پولیس انسپکٹر کو حکم دیا کہ وہ سیٹھ صاحب کے خلاف آرم ایکٹس کی مناسب دفعہ کے تحت فوراً باضابطہ رپورٹ درج کرے، جسے سنتے ہی سیٹھ کی بیوی نے واویلا مچا دیا اور اپنی زنجیر کے ساتھ جھول جھول کر کھڑا ہونے کی سر توڑ کوشش میں لگ گئی۔ اس ساری کدو کاوش کے بعد میرے پاس اب نتھ نگر کی اصلی صورتحال کے متعلق کافی آئینی شہادت جمع ہو گئی تھی، چنانچہ میں نے بڑی محنت سے کلیکٹر کے لیے ایک مفصل اور مدلل رپورٹ لکھی کہ نتھ نگر میں عنقریب ہندو مسلم فسادات کا شدید خطرہ ہے، فساد کا منصوبہ ایک منظم سازش کا نتیجہ نظر آتا ہے جس کا سرگنا کمار اندر دیو نارائن سنگھ کا سیکرٹری ستیہ نارائن پانڈے ہے۔ اس مقصد کے لیے سیٹھ بدری پرساد نے گلبن کمار اندر دیو نارائن کو کچھ مالی امداد بھی دی ہے۔ بظاہر اس فساد کا مقصد یہ نظر آتا ہے کہ ہندو کسانوں کی حالیہ ایجیٹیشن کا رخ سیٹھ جنچیا کی سلک فیکٹری سے موڑ کر مسلمانوں کی طرف لوٹ مار کی طرف پھیر دیا جائے۔ نتھ نگر کے مسلمان بڑی بےبسی سے یہ نوشتہ دیوار پڑھ رہے ہیں، ان کی اکثریت بہت خوفزدہ ہے۔ کچھ مسلمانوں نے ان خطرات کے پیش نظر اپنی مستورات اور بچوں کو دوسرے محفوظ مقامات پر بھیج دیا ہے۔ نتھ نگر میں بغیر کسی ظاہری وجہ کے اچانک بہت سے خطرناک قسم کے گنڈوں کا جگمگتا نمودار ہو گیا ہے۔ ان کی کچھ ٹولیوں نے نشے میں دھت ہو کر نماز تراویح کے دوران چند مسجدوں کے قریب ڈھول بجانے اور گل گپاڑا مچانے کا وتیرہ بھی اختیار کر رکھا ہے۔ نتھ نگر کے ہندو لائسنس ہولڈروں کی بابت بندوقیں اور دو ریوالوروں کی تحویل سے غائب ہیں۔ ان میں سے دو بندوقیں ایسے مشکوک کرداروں سے برآمد ہوئی ہیں جو ستیہ نارائن پانڈے کی قیادت میں تیز تیز قدم کہیں جا رہے تھے۔ ان سے یہ شبہ ہوتا ہے کہ کہیں باقی کا لاپتہ اسلحہ بھی ستیہ نارائن پانڈے کے ذریعے شرپسند عناصر میں تقسیم نہ کیا گیا ہو۔ مقامی پولیس اور اس کا عملہ نتھ نگر اس صورتحال سے حیرت انگیز حد تک لاتعلق اور غیر مؤثر ہے۔ اس کی وجہ ان کی نااہلی اور بے حسی نہیں ہو سکتی، کیونکہ یہ سب بڑے ہوشیار اور مستعد عدد کارکن ہے، لیکن فی الحال یہ الزام لگانا بھی مشکل ہے کہ ساجدی عناصر کے ساتھ ان کے کس قسم کی سانٹ گاڑ ہے۔ ان سب قوائف کے مد نظر میں نے کلیکٹر کی خدمت میں استدعا کی کہ مندرجہ ذیل اقدامات کو فوری طور پر بروئے کار لایا جائے، نتھ نگر میں دفعہ 144 کا نفاذ کر دیا جائے، نتھ نگر کے تمام لائسنس ہولڈروں کا اسلحہ فوراً تھانے میں جمع کروا لیا جائے، کچھ عرصے کے لیے کمار اندر دیو نارائن اور ستیہ نارائن پانڈے کا نتھ نگر میں داخلہ ممنوع کر دیا جائے، دربھنگہ برودان اور منگیر کی طرف سے آئے ہوئے لاٹھالیوں کے جتھے کو منتشر کرنے کے لیے نتھ نگر سے باہر بھیجا جائے۔ مقامی پولیس کی امداد کے لیے ماؤنٹڈ ملٹری پولیس کا ایک دستہ فوری طور پر نتھ نگر کے لیے تعینات کیا جائے۔ میرا گمان تھا کہ میری رپورٹ پاتے ہی کلیکٹر میری معاملہ فہمی اور نبض شناسی کی داد دے گا اور میری کو بغیر کج و کو قبول کر کے ان پر فوراً عمل درآمد شروع کر دے گا، لیکن سارا دن گزر گیا اور کسی کے کان پر جون رینگنے کے اثار عمدہ نہ ہوئے۔ شام کا ایک چپراسی میرے پاس آیا اور پیغام دیا کہ کمشنر صاحب اپنے پاس بولتے ہیں، بیوروکریسی میں بڑے افسروں نے اپنے کسی متحد کو اپنے پاس بلانا ہو تو چپراسیوں کے ہاں بجوایا جاتا ہے۔ میں نے وعلیکم السلام کرنے کمشنر کے ہاں پہنچا تو وہاں پر کلیکٹر ڈی آئی جی اور ایس پی بھی موجود، کسی کے منہ کس قدر پھولے 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 سے تھے۔ مجھے دیکھتے ہی کمشنر نے میری رپورٹ کے کاغذ زور سے میز پر پٹکے اور غصے سے کہا، ہم نے تمہیں ایک نہایت معمولی اور چھوٹی سی انکوائری کی تھی، لیکن نہ جانے تم نے کس نوعیت کے فریب کو خیال میں مبتلا رپورٹ میں خام خواہ رائی کا تربت بنا لائے ہو۔ DIG نے زیادہ صاحب کو اسے کام لیا اور کہا کہ یہ رپورٹ مریضانہ ذہن کی پیداوار ہے کہ اپنے ذہن میں فرقہ وارانہ تعصب سمایا ہوا ہے، اسے ہر جگہ کے مسلمان ہر وقت خطرات ہی خطرات نوکتے نظر آتے ہیں۔ SP نے فرمایا کہ ناتھ نگر کی پولیس پر بے اعتمادی کا اظہار کر کے میں نے اس کی توہین کیا، جس سے معافی مانگنی چاہیے۔ کلیکٹر مسٹر پریڈو البتہ خاموش بیٹھے رہے۔ سر، میں نے کمشنر کو مخاطب کر کے کہا، ناتھ نگر کی جو حقیقی صورتحال ہے اس کا نقشہ میں نے بے کاشت آپ کے سامنے رکھ دیا ہے، اب اس پر سنجیدگی سے غور کرنا آپ کا کام ہے۔ اس بات پر کمشنر غصے میں آ کر آپے سے باہر ہو گیا اور گرج کر بولا، کیا تمہارا مطلب ہے کہ ہم صرف مسخروں کا جھنڈ ہیں اور تمہاری بعید از کار رپورٹ کے رتب ویا بس پر سنجیدگی سے غور کرنے کی اہلیت نہیں رکھتے؟ کمشنر نے میری رپورٹ میز پر پھینکی اور کہا، یہ نادر دستاویز تمہاری اپنی ہی طویل میں رہے تو اچھا ہے، میں نہیں چاہتا کہ اسے فائل میں لگا کر تمہارے سارے دفتر کا نشانہ تصدیق بننے دیا جائے۔ اس کے ساتھ ہی انہوں نے مجھے نت نگر کے چارج سے دوش کر دیا۔ اس میٹنگ سے فارغ ہو کر جب میں اٹھنے لگا تو کمشنر نے پکار کر کہا، اور ہاں، کمار اندر دیو نارائن سنگھ کے ساتھ قوام کاؤل دینے کی ضرورت نہیں، رائے بہادر بدری پرشاد جھنجیا کو ہرساں کرنے کی بھی کوئی وجہ نہیں، ان دونوں کے ساتھ نارمل تعلقات استوار رکھنا ہی مناسب ہوگا۔ میں نے اپنی رپورٹ چپکے سے جیب میں ڈالی اور پٹے پٹائے کتے کی طرح دم دبا کر کمشنر کی کوٹھی سے باہر چلا آیا۔ کلب تک پہنچتے پہنچتے میرے وجود میں خود اعتمادی کے سارے انڈے ٹوٹ پھوٹ کر چکنا چور ہو گئے، خاص طور پر کمشنر اور کلیکٹر بڑے پڑھے لکھے عالم فاضل جہاں دیدہ تجربہ کار مصنف مزاج سر تھے، ان کے رد عمل کے پیش نظر مجھے رہ رہ کر اپنے مشاہدے کی کوتاہی، اپنے فہم کی کجی اور نظم و نسق کے معاملے میں اپنی شدید نااہلی پر شرمندگی محسوس ہونے لگی۔ اندر ہی اندر نظامت اور خجالت کے بے تربے ریلوں نے مجھے کچھ ایسے احساس کمتری میں مبتلا کر دیا کہ ایک دو روز میں کلب میں کسی سے آنکھیں چار کرنے کی ہمت نہ کر سکا۔ بھاگول پور کلب ایک نہایت وسیع اور عریض کھلے میدان میں واقع ہے، طلوع آفتاب سے قبل ہی اس میں انواع اقسام کی رونقیں لگ جاتی ہے۔ ایک حصے میں شہر کے نوجوان جسمانی ورزشوں کے کرتب دکھاتے ہیں، دوسری طرف بھاری بھرکم لالے اور لالیاں وزن گھٹانے اور بھوک بڑھانے کا جتن کرتے ہیں۔ ایک کہنا سال پیپل کے کھوکھلے تنے میں شوجی مہاراج کی مورتی نصب تھی، قدرت منصوبہ سویرے اس پر سندور مکھن پول اور حلوہ پوری کے چڑھاوے بڑی فرمانی سے چڑھایا کرتے تھے۔ ایک جٹا دھاری محنت بڑی پابندی سے ان چڑھاووں کو سمیٹ لیتا تھا اور پھر مورتی کے سامنے بیٹھ کر پاٹھ آرمبھ کر دیتا تھا۔ اس کے ساتھ عورتیں بچوں اور بوڑھوں اور نوجوانوں کے گروہ بھی آنکھیں بند کر کے پوجا میں مسترد ہو جاتا تھا۔ پھر کہیں دور پیچھے گھوڑوں کے ٹاپوں کی آواز آنا شروع ہو جاتی تھی، جوں جوں یہ آواز قریب آتی تھی اس ماحول کی ابودیت کا تلسم ٹوٹنے لگتا تھا۔ جٹا دھاری محنت کے علاوہ اور بھی بہت سے پجاریوں کی محویت میں گھوڑوں کے ٹاپوں کی آواز بڑی شدت سے خلل انداز ہوتی ہونے لگتی۔ جب یہ آواز پیپل کے عین قریب پہنچ جاتی تھی تو محنت جو دیر سے کنگیوں سے دور سے آتے ہوئے گھوڑوں اور ان کے سواروں کا جزا لے رہا ہوتا تھا، یکا یک ہری اوم کہتے ہوئے آنکھیں کھول کر اور آسن بدل کر بیٹھ جاتا۔ کئی دوسری پجاری بھی گردنیں موڑ موڑ کر عبادت کا حق ادا کرتے اور آنکھیں پھاڑ پر کر ان عربی نسل گھوڑوں کا نظارہ کرنے لگتے تھے جن پر رانو اور ٹونو ہر صبح اپنی مارننگ رائڈ کے لیے نکلا کرتی تھی۔ رانو نے صرف کارڈز پتلون اور زرد رنگ کا جمپر پہنا ہوتا تھا اور اپنی پیچ دار پیچ زلفوں کو سمیٹ کر وہ سبز ریشم کے سکارف میں بریموں کی طرح بڑی سمارٹ گرہ باندھ لیتی تھی۔ ٹونو برجس اور چیک دار رائڈنگ کوٹ پہنتی تھی، اس کا سر پر کاسنی رنگ گول ٹوپی ہوتی تھی جس کے نیچے سے اس کے سرکش بالوں کی لٹیں سمپولیوں کی طرح اس کے گالوں کو ڈستی تھی۔ ان کے گھوڑے ایک ساتھ مستانہ چال سے بھاگتے تھے اور ان کے زیرو بم کے ساتھ فضا میں طرح طرح کے رنگین غبارے بنتے اور بکھرتے تھے۔ جب وہ پیپل کے درخت کے پاس سے گزر جاتی تو جٹا دھاری دوبارہ آنکھیں مود کر بیٹھ جاتا اور دوسرے پجاری بھی سر جھکا کر اس سر نو گیان دھیان میں مشغول ہو جاتے۔ پجاریوں کی آنکھوں میں نور اور دل میں سرور پیدا کرنے کے بعد رانو اور ٹونا کلب میں میرے کمرے کی پاس رکتی تھی اور چند لمحے گشکپیاں کر کے اپنے گھوڑوں کو ایڑ لگا کر میدان کے دوسرے سرے پر کمشنر بگلے کے پاس پہنچ جاتی تھی۔ بوڑھا کمشنر بھی غالباً انہیں کے انتظار میں اپنا پیلا ڈریسنگ گاؤن پہن کر صبح سویرے میں نکل آتا تھا اور اپنے مالی کے ساتھ مل کر باغبانی کے شوگر میں وقت گزارا کرتا تھا۔ وہ اس علاقے کا سب سے اعلیٰ افسر تھا، اس لیے رانو ٹونو بھی اس کے ساتھ ساتھ زیادہ دیر باتیں کیا کرتی تھیں۔ نتھ نگر کی رپورٹ کے متعلق کمشنر سے ڈانٹ کھانے کے بعد چند روز بعد میں نے رانو ٹونو کے کرنے کے لیے اپنے کمرے کی کھڑکی کھولی تو سامنے والا میدان بالکل خالی تھا، نہ پیپل تلے پجاریوں کی منڈالی کثرت کی نوجوانوں کا جگمٹا تھا، نہ بھاری بھر کم لالوں اور ہانپتی ہوئی لالیوں کی قطار تھی۔ کمشنر کے لون میں بھی کسی ڈریسنگ گاؤن گلاب کے پودوں پر جھکا ہوا دکھائی نہ دیتا۔ سورج نکل آیا لیکن رانوں اور ٹونوں کے گھروں کی جانب سے نمودار نہ ہوئے۔ میں تیار ہو کر دفتر پہنچا تو چہری میں بھی مقدمہ بازوں کو کوئی خاص رش، وکیل وکلا بھی خال خال نظر آتے تھے، میرا پیشکار بھی غیر حاضر تھا۔ کچھ عرصے بعد میرا کوٹ انسپکٹر چند کا لے کر آیا تو اس نے مجھے بتایا کہ کل رات گرتھ نگر میں ہندو مسلم بلوا ہو گیا ہے، اب نتھ نگر میں کرفیو اور بھاگل پور میں دفعہ 144 نافذ ہے، اس کی وجہ سے کچہریاں بے رونق ہیں۔ نتھ نگر میں فساد کی خبر میرے دل نے اس طرح وصول کی جیسے ماہ سیام کا اولین روزہ دار حلال عید کو خوش کرتا ہے۔ میرے نفس کی ساری کمینگی میں سرد و اس بات کے تھپڑوں سے جوش کھا کر سمندر کی لطیف جھاگ کی طرح میرے وجود پر چھا گئی۔ بیوروکریسی کا بے نام سا پلہ جو خفیہ طور پر میرے اندر ہی اندر پروش پا رہا تھا، اس انگڑائی لے کر جوان ہو گیا اور دم اکڑا کر چھاتی پھلا کر تھوتنی اٹھا کر باولے کتے کی طرح بے تاشا بھوں بھوں کرنے لگا کہ دیکھا پھر، میں نے تو پہلے ہی کہا تھا نتھ نگر کی گلیوں میں خون تو نہتے مسلمانوں کا بہا تھا، لیکن اس فتح و نصرت کا سارا سہرا میری انا فقط اپنے ہی سر باندھنے پر مؤثر تھے۔ مسجدوں میں تراویح پڑھاتے ہوئے نمازیوں پر حملے تو نشے میں چور مسلح لاٹھالیوں نے کیا تھا، لیکن میرا پھولا ہوا نہ سب کچھ اس طرح دون کی لے رہا تھا کہ گویا یہ سب اس کی اپنے ہی بائیں ہاتھ کا کھیل ہو۔ سرکاری اعلان کے مطابق اس فساد میں 4 مسلمان شہید اور 1 لڑکی اغوا ہوئی تھی۔ اس خبر سے مجھے قدرے مایوسی ہوئی۔ کمشنر اور کلیکٹر اور ڈی آئی جی اور ایس پی کے سر پر غرور کو نیچا دکھانے کے لیے مجھے ان سے کہیں زیادہ پشت و خون کی ضرورت تھی۔